अक्षरहरूको शिविरमा शब्दहरूको सम्मिलनबाट एउटा सिङ्गो पुस्तक
तपाईँको जीवन सापेक्ष तपाईँकै छनौटका पुस्तक वाचन कार्यक्रम शब्द शिविर नमस्कार, यो हो रेडियो बाराही 99.2 मेगाहर्ज र कार्यक्रम हो शब्द शिविर र म हुँ रूपिन्द्र प्रभावी। हरेक हप्ताको बिहिबार राति सभा 9 बजेदेखि रेडियो बाराही 99.2 मेगाहर्ज र www.baraharadio.com मार्फत संसारभर प्रसारण हुने कार्यक्रम शब्द शिविरमा हामी मूलत विभिन्न कृतिहरूलाई धारावाहिक रूपमा वाचन गरेर सुनाउँदै आएका छौँ। आज पनि हामी त्यही एउटा क्रमको अर्को एउटा उपक्रममा उपस्थित भएका छौँ र आजदेखि म एउटा नवीन कृति लिएर यहाँहरूका माझमा उपस्थित भएको छु। हो प्रियजन, शब्द शिविरका विगत केही श्रृङ्खलाहरूमा हामीले केही फुटकर सिर्जनाहरू तपाईँलाई सुनायौँ र त्योभन्दा अगाडि एउटा कृति हामीले वाचन गरेर सुनाएका थियौँ, ओल्लीको डायरी। उपन्यासकार मनिषा गौचनको उपन्यास ओल्लीको डायरी सुनेपछि थुप्रै सर्जकहरूले, थुप्रै शुभचिन्तकहरूले, थुप्रै प्रियजनले हामीलाई सकारात्मक सुझावहरू, विभिन्न कृतिहरूको सिफारिस सहितका एसएमएसहरू सम्प्रेषण गर्नुभएको छ। उहाँहरूकै सुझाव अनुसार आजदेखि हामी एउटा अर्को नवीन कृतिलाई लिएर उपस्थित भएका छौँ। पोखरा साहित्य, संस्कृति र कलाको क्षेत्रमा निकै उर्वर मानिने क्षेत्र हो र पोखरामा काव्य विधा निकै फस्टाएको छ। त्यसका तुलनामा आख्यान अलिक कम लेखिएको हो कि लेखिए पनि गुणस्तरीय आख्यानको अभाव भएको हो कि भन्ने आभास धेरै सर्जकहरूलाई, धेरै साहित्यिक शुभचिन्तकहरूलाई भइराखेको स्थितिमा पोखराबाट साहित्य साधना गरिराख्नुभएका एकजना साहित्यकार आख्यानकार नवराज ढकालले एउटा नवीन उपन्यास हालै मात्र सार्वजनिक गर्नुभएको छ। पुलिक नामक उहाँको उपन्यास आजदेखि हामी शब्द शिविरका श्रृङ्खलाहरूमा क्रमशः वाचन गरेर तपाईँलाई सुनाउनेछौ। यो एक उपन्यास हो यथार्थ र कल्पनाको दोभान, राजनीति, प्रेम, आवेगपूर्ण सिर्जनाको केमिस्ट्री, साहित्य समाजको दर्पण हो भन्ने कुरामा म सहमत छु। यद्यपि सामाजिक यथार्थलाई लेखकीय काल्पनिक अभिव्यञ्जना मार्फत कला रूप दिइन्छ, यति हुँदाहुँदै पनि सत्य तथ्य त्यसको प्राण हुनुपर्दछ, कल्पना त्यसको शरीर। पुलिक एक युग निर्माताको काल्पनिक रूप बन्यो कि लेखक नवराज ढकालका शब्द हरफहरू हुन् यी। पुलिकभित्र उहाँले आमुखमा यो लेख्नु भएको छ, नेपाली जनताले मुक्त सपना मात्र देखेको इतिहास छ, केवल सुन्दर सपनाका निम्ति ठूलो त्याग र बलिदान गरेको ऐतिहासिक विरासत बनाएका छन् तिनीहरूले, तर हरेक बिहानी त्यही सपनाको मलामी बनेर आउँछ तीतो यथार्थको बोध गराउँदै। हो प्रियजन, यस्तै समाज, जीवन र सिर्जना। अनि अर्कोतिर नेपाली जनताको सपनाको प्रतिबिम्बका रूपमा पुलिकलाई नवराज ढकालले अगाडि ल्याउनु भएको छ। यो उपन्यासलाई क्रमशः हामी वाचन गरेर सुनाउनेछौँ। उहाँको औपन्यासिक कृति पुलिक नै पहिलो हो र उहाँ दोस्रो उपन्यास पनि लेख्ने क्रममा लागिराख्नु भएको छ। विक्रमसम्म 2030 सालको वैशाख 15 गते हम्सपुर 5 कास्कीमा जन्मिनुभएका उपन्यासकार नवराज ढकाल हाल पोखरा 12 फुलबारीमा बस्दै आउनु भएको छ। उहाँका पाश्चात्य साहित्य सिद्धान्त तथा समालोचना पद्धति लगायतका केही समालोचनात्मक र केही पाठ्य पुस्तकहरू पनि प्रकाशन भइसकेका छन्। यद्यपि साहित्यिक कृति भने उहाँको पुलिक नै पहिलो कृति हो, औपन्यासिक कृतिका रूपमा उहाँले आफ्नो पहिलो कृति ल्याउनु भएको छ। वास्तवमा पुलिक कस्तो किताब हो, कस्तो कृति हो र पुलिक आम पाठकले किन पढ्नुपर्छ, आम श्रोताले किन सुन्नुपर्छ, सुनौ उपन्यासकार स्वयं नवराज ढकालकै आवाजमा पुलिक सम्बन्धी उहाँको यो छोटो दृष्टिकोण।
पुलिक नेपाली समाजमा रहेका विभिन्न खालका विसङ्गति र विकृतिहरूलाई साहित्यिक कृति मार्फत देखाउने मैले जमर्को गर्न खोजेको छु। यसका साथसाथै समाज मनोविज्ञानले कस्तो समाज खोजेको छ, सामूहिक मानसले समाजलाई कस्तो बनाउन चाहेको छ र नेपाली जनताहरूले कस्तो समाज व्यवस्थामा आफ्ना अधिकारहरू सुनिश्चित हुन्छन् भनेर सोचेका छन्, त्यसलाई यथार्थमा उभिएर काल्पनिक दिशातिर संकेत गर्ने प्रयास गरेको छु पुलिकमा। पुलिक समाज परिवर्तनको सन्देश बाहक, नेपाली समाजको ऐतिहासिक यथार्थको सीमावलोकन र भविष्यको स्पष्ट चित्र बनाउने प्रयास हो मेरो। साथै जब मानिसले दिनमा आफ्ना सपनाहरू पूरा भएको देख्न सक्दैन, तब उसलाई अँध्यारो प्यारो लाग्छ। नेपाली समाजमा अहिले जुन प्रकारका घटनाहरू घटिरहेका छन्, राजनीतिक क्षेत्रमा जुन प्रकारको अव्यवस्था देखिएको छ, त्यसले मान्छेका सपनाहरूलाई लपेटिरहेको छ। ती दूर दराजमा रहेका नेपाली जनताहरूका सपनाहरूलाई उज्यालोले लपेटिरहेको अवस्थामा कतै मान्छेहरू अन्धकारतिर उन्मुक्त भएका छैनन्? मैले पुलिक मार्फत यो खतरापूर्ण सपनाको शिकारलाई देखाउने प्रयास गरेको छु। पुलिक, जसरी पुलिकले सुनलाई सफा गरेर त्यसको चमक बढाउँछ, त्यसरी नै यस उपन्यासको नायक पुलिकले नेपाली समाजलाई सुन जस्तै चम्काउने प्रयास गरेको छ। तथापि ऊ आफैमा पनि केही मानवोचित कमजोरीहरू अवश्य रहेका छन् र उसले आफ्ना कमजोरीहरूलाई आफैले पखाल्ने प्रयास पनि गरेको छ। समग्रमा पुलिकले नेपाली समाजमा विगतमा भएको युद्धले अभिव्यक्त गरेका विषयवस्तुहरूलाई एकातिर देखाउन खोजेको छ भने युद्ध पश्चात नेपाली समाज कस्तो हुनुपर्छ त्यसको कल्पना समेत गरेको छ। तसर्थ यथार्थ र कल्पनाको संगम हो। यसमा विद्रोह छ, क्रान्ति छ, असाध्यै भावुक प्रेम छ र समाज परिवर्तनको सन्देश छ। मूलत यो एउटा गरिब बाबुको, आम नेपाली जनताहरूको प्रतिनिधित्व गर्ने गरिब बाबुको उसको छोराको अनुहारमा देखेको सपना हो। एउटा बाबुले आफ्नो यथार्थ जीवनमा देखेको सपना पूरा नभइरहेको अवस्थामा उसले आफ्नो छोराको अनुहारमा त्यो सपना पूरा भएको कल्पना गरेको छ। यसले के देखाउँछ भने नेपाली समाजमा ठुला ठुला परिवर्तन गराउँछु भनेर ठुलो बलिदानमा होमिएका राजनीतिज्ञ समाज सुधारकहरूलाई नेपाली समाज कस्तो बनाउनु पर्दछ भनेर सन्देश दिन्छ। तसर्थ यसले समाज विकासको वैज्ञानिक नियमलाई पक्रेको हुनाले यसले अवश्य नै आम पाठकहरूलाई र मूलत राजनीति र समाज सुधार गर्न चाहनेहरूलाई, ठुला ठुला सपना बाँडेर हिँड्नेहरूलाई वास्तविक रूपमा नेपाली जनताको सपना के हो र त्यसलाई कसरी पूरा गर्न सकिन्छ भनेर मार्ग निर्देशन गर्न खोजिएको छ। तसर्थ यो मलाई लाग्दछ आम नेपालीहरूको सपनाको मुखर रूप हो। यसले सिर्जनाको विषयमा पनि केही बोलेको छ। वास्तवमा साहित्य सिर्जना भनेको व्यक्तिले आफ्नो जीवनमा भोगेका अनुभवहरू, उसले आफ्नो जीवनमा पूरा गर्न सकेका विषयवस्तुहरू, पूरा गर्न नसकेका कल्पना र सपनाहरू, तिनीहरूको अभिव्यक्ति हो भनेर पनि देखाउन खोजेको छ। साथसाथै यहाँ एउटा समाज सुधार गर्न हिँड्ने राजनीतिज्ञ र अर्को लेखेर समाज सुधार गर्न चाहने लेखक, दुईटा छाया प्रति छायामा अगाडि बढिरहेको कल्पना गरेको। यसले लेखनमा कसरी मान्छे आफ्ना विषय वस्तुलाई समाज अनुरूप अगाडि बढाउन सक्दछ भन्ने विषय समेटिएको छ। तथापि समाजमा धेरै परिवर्तन भएको कल्पना गरिएको भए तापनि, आम नेपालीहरूका अधिकांश समस्याहरू समाधान भएको कल्पना गरिएको भए तापनि, यथार्थ त्यस्तो नभएको हुनाले यसलाई कल्पना र सपनाको रूपमै प्रस्तुत गरिएको छ र समग्र भन्नु पर्दाखेरि यसले सम्पूर्ण नेपाली जनताहरूका समस्याहरू समाधान गर्ने बाटो देखाउँछ। राजनीतिज्ञहरूलाई, समाज सुधारकहरूलाई, लेखकहरूलाई र आम मान्छेलाई यो आम मान्छेको सपना
हो। प्रियजन, उपन्यासकार नवराज ढकालले भन्नुभए जस्तै यो एउटा नेपाली जनताको सपनाको दस्तावेजका रूपमा आएको छ। तपाईँ हाम्रो सपना पुलिक भित्र उपन्यासकार नवराज ढकालले समेटिदिनु भएको छ, नयाँ नेपालको सपना समेटिदिनु भएको छ। लामो द्वन्द्वपछि मुलुकले कुन ढङ्गले निकास प्राप्त गर्नुपर्ने हो र त्यो हुन सकेको छ कि छैन, त्यो हुन नसक्दा नेपाली जनतामा कुन खालको आवेग सिर्जना हुन्छ, अथवा प्रेम, जीवन र राजनीतिक यथार्थको प्रतिबिम्बका रूपमा आएको छ पुलिक। प्रेजन कृति वाचन गरिने कार्यक्रम शब्द शिविरमा आजदेखि हामी उपन्यासकार नवराज ढकालको उपन्यास पुलिक वाचन गर्दैछौ र पुलिकको समाप्ति पछि फेरि हामी अर्को नयाँ कृति पक्कै पनि वाचन गर्नेछौ र हामी चाहन्छौ त्यो कृति तपाईँको सुझाव अनुसार रहोस् र यो पुलिक उपन्यास वाचन सुन्दा सुन्दै पनि तपाईँको मनमा कुनै जिज्ञासा सुझाव छन् भने हामीलाई पठाउनुहोला। हामी तपाईँका जिज्ञासाहरूको समाधान स्वयं उपन्यासकार नवराज ढकालकै मुखारविन्दबाट समाधान गर्ने प्रयत्न गर्नेछौँ, जसका लागि तपाईँले आफ्नो मोबाइलको म्यासेज बक्समा गएर RBFM टाइप गर्नुहोस्, एक स्पेस दिनुहोस् र रूपिन्द्र टाइप गर्नुहोस्, RUPINDRA रूपिन्द्र टाइप गरिसकेपछि फेरि पनि एक स्पेस दिएर आफ्ना प्रतिक्रिया, सुझाव, जिज्ञासा वा शब्द शिविर मार्फत श्रवण गर्न चाहनु भएको कृति र कृतिकारको नाम सिफारिस गरेर हामीलाई 2426 नम्बरमा पठाउनका लागि हामी सादर आग्रह गर्छौँ। प्रियजन, जम्मा 184 पृष्ठमा फैलिएको पुलिक उपन्यास भित्र समेटिएका हरेक उपखण्डहरू आफैमा पूर्ण कथा जस्ता लाग्छन्। ती कथाहरूका उपशीर्षकहरू पनि उपन्यासकार नवराज ढकालले दिनुभएको छ। अब भने हामी पुलिक भित्र प्रवेश गर्दैछौ। प्रस्तुत छ उपन्यासकार नवराज ढकालको उपन्यास पुलिक वाचनको यो पहिलो श्रृंखला। भिरको बाटो हुँदै आज पनि पुलिक गाई भैँसी चराउन भोरले वनको सालघारीतिर लाग्यो। वर्षिनी कैयौं बाछा बाछी पाडा पाडी खाने भिरले यो साल पनि कान्छा दाईको माली गाईलाई निलेको थियो। यसकारण पुलिक भिरको डिलमा पुग्ना साथ झसङ्ग भयो। तीखो ढुङ्गामाथि उभिएर तल हेर्दा उसलाई रिङ्गटा लाग्ला जस्तो भयो। सुसाउँदै बगेको ओडारे खोलाले चारैतिर सन्त्रास फैलाउँदै थियो। सारा ओझा गाउँ र कैरेको फोहोर मैला मलजल बगाएर लैजाने ओडारे खोलाले गरिब र निमुखाहरूको सपना र विपनाहरूलाई पनि सोहोरेर लाने गरेको तथ्यले उसलाई पीडित बनायो। उसले सोच्यो, साँच्चै यो खोलाले गाउँका शोषक र फटाहरूलाई कहिले बगाउला। पुलिक यस्तै तर्कना गर्दै साँगुरो गल्छीको बाटो हुँदै गाई भैँसीलाई लिएर खोलातिर झर्यो। ऊ यसै गरी गाई भैँसी चराउन त्यस निर्जन सालघारीमा बारम्बार जान्थ्यो। उसलाई एकान्तले पीडा दिने गर्दथ्यो, तर आज भने उसलाई छुट्टै अनुभूति भएको थियो। पुलिक कटुसको रुखमा चढ्यो र एउटा कलिलो पात टिपेर बजाउन थाल्यो। उसले पातमा सास भर्दै फुक्यो। सामन्तले नौजाल बुन्छ, आखिरीमा जनताको जित हुन्छ। उसले यो गीत ढकाल सरको डेरामा सुनेको थियो। उसलाई आज किन किन हृदय निचोरेर पीडा गाउन मन लाग्यो। उसको गायन घना वनको निरवतामा गुन्जित भयो। डाँडा काँडा खोला कन्दरा हुँदै हावाको बुई चढेर ओझा गाउँको पाखो मलेतेको खेतका आली कान्ला र भँगेरे भिरमा यात्रा गर्यो। तथापि उसलाई आफूले गाएको गीतको अर्थ भने थाहा थिएन। खुट्टा हल्लाइ हल्लाइ खलातीमा हावा भरे झैं गाला दुख्ने गरी हावा फुक्दा ऊ झण्डै मुन्टिएन रुखबाट भुइँतिर ऊ सम्हालेर बस्यो। पारीबाट सुसेलेको आवाज आयो। ओझा गाउँको पाखाबाट असंख्य गाई भैँसीहरू ग्वार ग्वार्ती ओह्रालो लागे। गोठालाहरू हातमा लट्ठी लिएर तिनीहरूका पछि पछि कुद्दै थिए। स्कुले केटाकेटीहरू पनि सामेल थिए भिडमा, किनकि त्यस दिन शनिबार परेको थियो। पुलिकलाई आफू टाढा भए पनि तिनीहरूको साथ पाए जस्तो लाग्यो। आफ्नो उपस्थिति जनाउन उसले सुइय सिट्ठी मार्यो। चारै औँला मुखमा घुसारेर गाई भैँसी तछाड मछाड गर्दै चरन चर्न व्यस्त देखिन्थे। गोठालाहरूले तिनीहरूलाई बन्तिर लगारेर खेतका गरामा डन्डीबियो खेल्न थाले। पुलिकलाई पनि तिनीहरूसँग खेल्न मन लाग्यो, तर उसका लागि ओडारे खोलो अवरोध बनेको थियो। त्यस ठाउँलाई प्रकृतिले आवश्यक पर्ने सबै कुरा दिएको थियो। सामुन्यमा उभिएको अन्नपूर्ण हिम श्रृङ्खलाले रातमा पनि गाउँभरि घामको उज्यालो छर्दथ्यो। लम्तरी डाँडो भीम काय हात्ती जस्तै उभिएर त्यसलाई हेरिरहेको हुन्थ्यो। मादी नदीको एकहोरो सुसाई कसैका लागि सुमधुर सङ्गीत जस्तै मनमोहक हुन सक्थ्यो, कसैका लागि भने उराट लाग्दो निराशा सञ्चार गर्ने पट्यार लाग्दो नियमितता। बनैभरि मौसम र ऋतु अनुसारका फूलहरू र अनेक जातका चराचुरुङ्गीहरूको गायनले मनै फुरुङ्ग हुन्ने। तिनीहरू मध्ये न्याउली चरीको गायनमा पीडा र रोदन मिसिएको हुन्थ्यो। पुलिकले न्याउलीको रुवाईसँग सम्बन्धित एक रोचक लोक कहानी सुनेको थियो। धेरै धेरै वर्ष पहिले एक नवविवाहित जोडी नदी तरेर बिहेको दुरान फर्काउन मकै खोलातिर जान नदीमा हेलिएछन् रे। जेठ महिनाको सुरुवातमा भए पनि त्यस वर्ष अलि छिटो वर्षायाम सुरु भएका कारण मादी निकै उर्लिएको थियो रे। तिनीहरू सामान्य अवस्था जस्तै जङ्घारमा पसेका रहेछन्। दुलहाले दुलहीको बायाँ हात समातेछ, दुलहा माथिल्लोपट्टि उभिएछ र दुलहीलाई आफ्नो ठिक तल राखेछ, ताकि उसको शरीरले नदीको बहाव छेक्दा दुलहीलाई हिँड्न सजिलो होस्। तिनीहरू बिस्तारै बिस्तारै नदीको गहिराईतिर हिँडेछन्। तिनीहरू जति अगाडि बढ्थे मादीको गहिराई झन बढ्थ्यो। तिनीहरूको काखी काखीसम्म पानी आएछ। दुलहीलाई हिक्का छुट्न थालेछ। यस्तैमा दुलहीले एउटा लेउ लागेको ढुङ्गामा टेकिछे। ढुङ्गामा उसको खुट्टा चिप्लिएछ र ऊ लडिछे। दुलहाले समातिरहेको उसको हात छुटेछ र ऊ बगिछे। मादीको बहावमा दुलही बग्दै गइछे। उसले दुलहालाई आऊ आऊ भन्दै बगिछे। दुलहा पख पख भन्दै त्यसको पछि पछि बगेछ। तिनीहरूको बिलौना डाँडा काँडा फैलिएछ। तिनीहरूको त्यस जुनीमा भेट भएनछ। अर्को जुनीमा तिनीहरू चरा भएर जन्मेछन्। अनि पूर्व जन्मको पीडा यो जन्ममा पोख्न थालेछन्। पुलिकलाई न्याउलीको रुवाईले निकै नरमाइलो लाग्यो। धेरै चोटि आफ्नो जीवनमा परिवर्तन ल्याउने हेतुले विभिन्न चरणमा ऐतिहासिक संघर्ष गरे। भीमदत्त पन्तको किसान विद्रोहले पश्चिम नेपालमा ठूलै तहल्का मचाएको थियो, तर जनताको जीवनमा वस्तुगत रूपमा खासै परिवर्तन भएन। उनी मारिएका कारण तथापि त्यसले किसानहरूको चेतनामा भने आशातीत फेर बदल गरिदियो। सात सालको क्रान्तिपछि पनि जनताका सपना पूरा हुन सकेनन्। रुद्रराज पाण्डेले फेर बदलमा भने जस्तै रूपमा परिवर्तन भयो, तर सारमा जनताले केही प्राप्त गर्न सकेनन्। जनताको सपना देख्ने अधिकार यसरी बारम्बार कुण्ठित हुँदै गयो। विक्रमसम्म 2015 सालपछि जनताले केही होला कि भनी पुनः नयाँ सपना देखे। बाबुआमाले आफ्ना छोराछोरीका निधारमा भविष्यका सुन्दर रेखाहरू कोर्न थाले। कलिला मुहारमा आफ्नो सुन्दर आगतका दिनहरू देख्न थाले। तर हात्ती आयो फुस्सा भयो। 17 सालमा किसानको घरमा अझ भीमकाय हात्ती छिर्यो। गरिब किसानका गोठमा हात्ती, त्यसले तिनका वस्तु भाउको मात्र भाग खाएन, तिनीहरू स्वयंलाई नै खान खोज्यो, कतिलाई त खायो पनि। बाबुआमाले सन्तान मार्फत आफ्ना सपना पूरा भएको कल्पना गर्न छाडेनन्। आखिर सपना देख्न कसले रोक्न सक्थ्यो र अन्धकारमा चेतना निस्तेज भएको बेलामा देखिने सपना, चाहे त्यो उज्यालो हुनु पूर्व नै समाधिस्थ किन नहोस्, 17 साले भीम काय हात्ती 30 वर्ष बाँच्यो। त्यो आफू त मर्यो, तर त्यसले धरतीलाई खोटो सुनको मोहरमा परिणत गरेर मरेको थियो। त्यस्तो मोहर जुन न सुनको मूल्यमा बिक्न सक्थ्यो न मोहरको मूल्यमा। सुनको मोहर बाँदरको हातमा पारेर फ्याँकिएको नरिवल भएको थियो। त्यसलाई पगालेर शुद्ध सुनमा ढाल्ने सपना हरेक पहल पछि तुहिने गरेको थियो। 46 आँधी बेहरीले तानाशाही खम्बालाई नहल्लाएको होइन, जब त्यसले आफ्नो पतनको सुइँको पाए थियो तब सम्झौता गरिहाल्यो। नयाँ रूपका ठेडी र टेको बनाइहाल्यो त्यसले आफूलाई अड्याउन। फेरि पनि 30 वर्षे ऐठनबाट ब्याउन खोजेको सुन्दर सपनाले टाउको बाहिर निस्कनै नपाई गर्भमै मृत्युवरण गर्न पुग्यो। मान्छेको मोलतोल गरिने नयाँ युगको कुभारम्भ भयो त्यसले पनि। त्यसले जुङ्गामा ताउ लगाएको लबेदा सुरुवाल लगाउने 21 शताब्दी सुहाउँदो झिल्के तन्नेरीलाई मैदानमा उतारिदियो प्रजातन्त्रको नाममा। त्यसले आफ्नो र आफू जस्ता अन्यको जीवनमा नयाँ युगको आरम्भ त गर्यो, तर कैयौं बाबुआमाका सपनाहरू बोक्न त्यसले समेत सकेन। सपनाको शिकार गरिराख्यो त्यसले पनि, तर सपनाको खेती त्यसपछि अझ बढी सप्रिँदै गयो। बिना मलखाद सप्रेका सपनाले स्थापित मूल्य र मान्यताहरू अन्धकारमै भए पनि ध्वस्त पार्ने काम जारी रह्यो। कतिपय सपनामा विष वृक्ष उम्रिए होलान्, कतिमा कल्प वृक्ष, कति वृक्ष निराकार रहे होलान्। रामप्रसादको भने त्यस्तो कुनै सपना थिएन। बाबुले पनि कुनै सपना देखेनन् वा देखेका भए पनि 18 वर्षकै उमेरमा दुःखको बिमारले उनको मृत्यु भएपछि त्यसको पनि अवसान भएको हुनुपर्दछ। रामप्रसादले देखेको सपना केवल केटाकेटीको थालमा सीमित हुन्थ्यो प्रत्येक छाक, तसर्थ उनी पुलिकलाई पनि आफ्नै पदजापमा हिँडोस् भन्ने चाहन्थे। सपनाको पीडादायी खेतीमा उनी हरेक साल 2-4 मुरी कोदो मकै भित्र्याउँथे र केटाकेटीका पेट भर्थे। उनलाई कुनै कुराको लोभ मोह ईर्ष्या डाह केही थिएन, केवल बाँच्नु थियो, प्राण धान्नु थियो आफ्नो र आफ्नो परिवारको। अरूहरूले जस्तै आफ्नै सपनाको मलामी बन्नु भन्दा सपना नदेख्नु उचित लाग्थ्यो उनलाई। रामप्रसादका आँखा अगाडि समयले धेरै कुल्टे फेरिसकेको थियो। धेरै डाँडाका टुप्पीहरू मादीको गर्भमा समाधिस्थ भएका थिए उनका आँखै अगाडि। उनले गाउँको विकास गर्छु भनी आएका असंख्य अगुवाहरूलाई नदेखेका होइनन्। भारी बोक्दा बोक्दै मरुभूमि बनेका तालु देखेका थिए। नदी जस्तै नीला नसा भएका असंख्य पिडौला देखेका थिए उनले। कसैका लागि लास छोप्ने एक मुठी माटो थिएन भने कसैको भने नजरले भेट्टाउने पीडा। रामप्रसाद जस्ता असंख्य गाउँलेहरूको जीवन अभाव र पीडाको दुःख सागर नै थियो। त्यहाँ कुनै दृश्यात्मक झै झगडा र द्वन्द्वको अनुभूति हुँदैनथ्यो, तथापि गहिरो अव्यक्त असन्तुष्टि भने अवश्य व्याप्त थियो। मादी नदी पारीको मकै खोलामा 8 कक्षामा पढ्थ्यो। उसलाई स्कुल जान आउन 4 घण्टा पैदल हिँड्नु पर्थ्यो। वर्षायाममा मातिएर उर्लने मादी नदीका कारण उसका लागि असार र साउन पुरै बिर्दा सरह हुन्थ्यो। उसका बाबु रामप्रसादले उसको पढाइ छुटाउने निकै प्रयास गरेका थिए, कारण उनी छोराले आफ्नो काममा सघाओस् भन्ने चाहन्थे। हुन त उनी पुलिकलाई पढाउन त चाहन्थे, तर उनको 2 रोपनी पाखो बारी र 1 हल धान खेतले 7 जनाको परिवारको पेट पाल्न पुग्दैनथ्यो। तसर्थ उनी ज्याला मजदुरी गरेर छोराछोरीको पेट भर्ने गर्थे। उनका लागि ठुला बडा र धनीमानीका जमिनमा पाखुरो बजारेर 2-4 पाथी मकै कोदो आर्जन गर्नु र दिन गुजार्नु बाध्यता थियो। बुढो शरीरलाई अर्काको माटोमा घोट्नु र आधा पेट खाएर छोराछोरीलाई स्कुलको फिस तिरेर पढाउनु उनका निम्ति असम्भव प्राय भएको थियो। पुलिकलाई स्कुल पठाएर के गर्छस् माइला, त्यसले पढेर तँलाई सुख दिने होइन, त जस्तो गरिबको छोराले बाबु बाजेको बिँडो नथामेर के गर्छस्, साहु बराजुलीलाई खुसी पार्नु, तिनीहरूको दयाले पेट पाल्नु बाहेक तिमीहरू जस्ताका निम्ति अर्को के विकल्प छ र, भीमप्रसाद उनलाई भन्ने गर्थ्यो। रामप्रसादलाई उसका कुरा ठिकै हुन् जस्तो लाग्थ्यो। भीमप्रसादको छोरो प्रशान्त भने सहरको एउटा प्रतिष्ठित अङ्ग्रेजी स्कुलमा पढ्थ्यो। रामप्रसादका मनमा कहिलेकाहीँ आफ्नो र भीमप्रसादको फरक फरक अवस्था देखेर अनौठा विचारहरू आउँथे। उनी आफू त्यति विघ्न हरि तन्नम र भीमप्रसाद चाहिँ त्यति धेरै धनी कसरी भयो होला भनी प्रश्न गर्दथे। उनले अघिल्लो जन्मको पापले गर्दा मान्छे यस जुनीमा दुःखमा पर्दछ भन्ने सुनेका थिए। उनी आफूले पूर्व जन्ममा पाप गरेका कारण दुखी भएको र भीमप्रसादले पुण्य गरेका कारण सुखी भएको निष्कर्ष निकाल्थे। जिद्दीका अगाडि रामप्रसादको केही जोड चलेन। ऊ अब कक्षा नौमा पुगेका कारण एसएलसीको तयारीका लागि भन्दै मकै खोलामा नै बस्ने भयो। रामप्रसादले वैशाखको धुपमा मौरी बेसीको फाँटमा मकै बारी खनेर कमाएको 250 रुपियाँ उसको हातमा थमाउँदै भने, बाबु पढा लेखा मान्छेहरू भाग्यका कारण हामीले दुःख पाएका हौ भन्छन्, त आफ्नो भाग्य फेर्न सफल हुनु, हामी जस्ता दरिद्रका निधारमा लेखिएको भाग्यको रेखा मेट्नु, जति दुःख पाए पनि हामीले पायौं, तैले हाम्रो दुःखका कारण पत्ता लगाई त्यसलाई पखाल्नु है बाबु। बाबुका मुखबाट पहिलोचोटि यस्ता कुराहरू सुन्दा पुलिक दङ्ग पर्यो। उसले बाबुको अनुहारमा टुलु टुलु हेरिरह्यो, केही बोलेन। कलावतीले एक पाथी भुटेका मकै, एक पोको गुन्द्रुक, दुई पाथी मकैका च्याख्ला र केही मस्यौरा पोको पारेर दिँदै भनिन्, पुलिक त साँच्चै खिया लागेको सुनलाई घोटेर उजिल्याउने पुलिक बन्नुपर्छ, हामी जस्ता अन्धालाई संसारको रीति चिनाउनु पर्छ तैँले। आमा बाबुका कुराले उसको मनमा गहिरो प्रभाव पारिरहेको थियो। उसले केही कुरा नबुझे पनि बुझे जस्तो गरी आज्ञाकारी बालकले जस्तै हुन्छ भनी मुन्टो हल्लायो। उसले दारीवालबाट सुनेको थियो कि मान्छे जन्मदा न गरिब भएर जन्मेको हुन्छ न धनी भएर नै, ऊ त केवल मान्छे भएर जन्मेको हुन्छ। गरिब र धनी भन्ने कुरा त सामाजिक कारणले हुने हो। दारीवाल अक्सर गरेर फिरन्तेका रूपमा रामप्रसादको घरमा रातमा बास बस्न आउँथ्यो र अँध्यारैमा उठेर हराउँथ्यो। पुलिकलाई उसका कुरा सुनिराखौँ जस्तो लाग्दथ्यो। ऊ भन्ने गर्थ्यो, संसार सबै मानिसको साझा घर हो, यसमा सबैले बस्न काम गर्न र खाएर बाँच्न पाउनु पर्दछ। पुलिक उसका आदर्शका कुराहरू बुझ्दैनथ्यो, तर उसलाई दारीवालका कुराले प्रभाव पार्दै गएको थियो। रामप्रसादले पुलिक र कलावतीलाई दारीवाल आफ्नो भान्दाईको सालो भनेर चिनाएका थिए, बाँकी कुरा उनी स्वयंलाई थाहा थिएन। विभिन्न तर्कना गर्दा गर्दै पुलिकले मौरी बेसीको ओह्रालो झरेर भाचोकको उकालो उक्लँदै मकै खोला पुगेको पत्तै पाएन। पहिलोचोटि घर छाडेर डेरामा बसेका कारण त्यस रात पुलिकलाई निकै न्यास्रो लाग्यो। बार्दी खोलाको रोदन, मादी नदीको एकहोरो सुस्ताई, हौसुलोको डरलाग्दो चिच्याहट, टुटुङ्गे भिर र कटुसको पातको पिरिरी एक्लोपना र घरको यादले ऊ रातभर निदाएन। कोल्टी फेर्दैमा भाचोक मार्थाको गुरुङ गाउँका भाले बाँच्न थाले कुखुरी कहाँ। जतिसुकै न्यास्रो लागे पनि ऊ बाबुआमाले भनेका कुरा सम्झेर पढाइमा तल्लीन भयो। ऊ पढे लेखेर आफू र आफ्ना बाबुआमा जस्ता कैयौँ गाउँलेहरूको दुःखको कारण पत्ता लगाउन चाहन्थ्यो, दुःख मोचन गर्ने बाटो पहिलाउन चाहन्थ्यो। ऊ पढे लेखेको मान्छेले असल र खराब छुट्याउन सक्छ भन्ने कुरामा विश्वास गर्दथ्यो। उसका अङ्ग्रेजी पढाउने ढकाल सर भन्ने गर्थे, पुलिक तिमी संसारका फोहोर मैला घोटेर फाल्ने पुलिक बन्नुपर्दछ, तिमी जस्ता युवाहरूले संसारलाई चिनेर बदल्नु पर्दछ। ढकाल सरका कुरा र दारीवालका कुराहरू मिल्दा जुल्दा हुन्थे। दारीवाल आफ्नो एक सपना छ भन्थ्यो, ऊ आफू समाजलाई सबैका निम्ति बस्न र बाँच्न लायक बनाउने महान अभियानमा हिँडेको छु भन्थ्यो। ऊ रामप्रसादलाई सम्झाउँदै भन्थ्यो, हेर्नुहोस् मिनाजु, हाम्रो समाज मादी नदीमा आउने भेलले डाँडा काँडाबाट बगाएर ल्याएको फोहोर मैला थुप्रिएको भँगेरे थानको माथिल्लो बगर जस्तो विकृत र विसङ्गत छ। मादीले थुपारेको फोहोरको डङ्गुरलाई त अर्को बाढीले बगाउला, तर समाजको फोहोरलाई कुनै बाढीले बगाउने होइन, त्यसलाई त हामीले बल जफ्ती सोहोरेर फाल्नु पर्दछ। पुलिक बगर, फोहोर, समान र तिनीहरूका बीचको सम्बन्धका बारेमा केही बुझ्दैनथ्यो, जबकि रामप्रसाद भने बुझे झैँ गरे मुन्टो हल्लाउँथे। पुलिकले देवत्व र दानवत्वका बारेमा पनि बुजुर्गहरूका मुखबाट सुनेको थियो। सनातन मूल्य मान्यता, रीति स्थिति, चाहे तिनीहरूले कसैको घाँस लुटुन्, बास उठाउन् वा नाश पारुन्, तिनीहरूको विरोध गर्ने प्रवृत्ति आसुरी प्रवृत्ति मानिन्थ्यो भने तिनीहरूको जगेर्ना गर्ने प्रवृत्ति चाहिँ देवत्व मानिन्थ्यो। सिधा साधा मान्छेको दिमाग भुट्न बनाइएका यस्ता काल्पनिक कथालाई ढकालसर सामन्ती समाजमा कमजोरमाथि बलियाले दमन गर्ने गोर्खे लौरी हुन् भन्थे। पुलिक यस्ता विचारहरूबाट भित्रैदेखि प्रभावित हुँदै गएको थियो। नौ कक्षाको प्रथम त्रैमासिक परीक्षामा पुलिक प्रथम भयो। साथ थाकेको शरीर, बुढ्यौलीले चाउरी पर्दै गएको, सेता धारीले ढाकेको फुङ्गो उडेको अनुहार, विषादले भरिएको गरुङ्गो मन लिएर पुलिकलाई भेट्न गएका थिए। उनी आफ्नो पीडालाई लुकाएर छोराको सफलतामा खुसी देखिने प्रयत्न गर्दै थिए। ढकाल सरले पुलिकले ठूलो मान्छे बनेर उनको सपना पूरा गर्नेछ भन्दै उसलाई पढ्ने अवसर दिन सल्लाह दिँदा रामप्रसादले पीडा मिश्रित आवाजमा भने, ढकाल सर, म यसलाई पढाउन त चाहन्छु, तर यसको पढाइको फिस तिर्न खोजेको ऋणले अहिले आफ्नो उठिबास हुने स्थिति छ। सक्नुहुन्छ भने यसलाई छात्रवृत्तिको व्यवस्था गरिदिनुहोस्। म सक्दो प्रयास गर्छु काका, तर हेडमास्टर त्यति सकारात्मक छैनन् भन्दै ढकाल सरले उनलाई सान्त्वना मात्र दिए। रामप्रसाद साँझमा घर फर्कँदा कलावती पिँढीमा बसेर रुँदै थिइन्। आँगनको डिलमा भीमप्रसाद अरू तीन चारजना केटाहरूका साथमा हातमा लट्ठी लिएर उभिएको थियो। तिनीहरू मध्ये एउटाले कोटमा बाँधिराखेको राते गोरु फुकायो। रामप्रसादलाई चक्कर लाग्ला जस्तो भयो। गहतेको भीर फनफनी घुम्यो उनका अगाडि। भीमप्रसादले गर्जन्दै भन्यो, मैले भनेको नमानेर छोरोलाई पढाउने? ऋणको भाका नाकेको थाहा पाएनस् रामे? अब बाख्रो पाठो पनि फुकाएर लानु नपरोस्। ऊ यस्तै यस्तै कुरा फलाग्दै खोल्सातिरको बाटो हुँदै पल्तिर लाग्यो। रामप्रसादको झुप्पडी मुर्दा निकालेपछिको सुनसान घर जस्तै मसान घाटमा परिणत भयो। रामप्रसादले लडखडाउँदै उठेर कलावतीको छेउमा बस्दै भने, नरौ कलावती, भोलि अवश्य उज्यालो हुनेछ। रातेलाई भीमप्रसादले लगेपछि रामप्रसादको टेक्ने हाँगो र समाउने डाली दुवै भाँचिए। रातेकै भरमा उनले साइला बासँग परिली लगाएर साहुको अधिया खेती गरी केटाकेटीको पेट पाल्ने गरेका थिए। त्यसकै कारण उनी पुलिकको पढाइ छुटाउन चाहन्थे, तर उनले यस यथार्थलाई पुलिक सामु भन्न सकेका थिएनन्। पुलिकलाई ढकाल सरले आफ्नै डेरामा राख्न थाले। पुलिकले आफ्नो औपचारिक अध्ययनका पुस्तकका साथै उपलब्ध अन्य पुस्तकहरू पनि पढ्न थाल्यो। ढकाल सरसँग विभिन्न दर्शनका पुस्तकहरू थिए। तिनीहरू मध्ये पुलिकलाई मदनाथ प्रसिद्धले लेखेको महाकाव्य देवासुर संग्राम शीर्षकको किताबले निकै प्रभाव पार्यो। उसले यसै पुस्तकबाट धर्म, देवता, दानव आदिका बारेमा जान्ने र बुझ्ने अवसर पायो। उसले स्वर्ग, नर्क, धनी, गरिब, जात भातका बारेमा पनि यसै पुस्तकबाट यथार्थ बुझ्ने मौका पायो। उसको जिन्दगीमा यस पुस्तकले ठूलो परिवर्तन ल्याइदियो। उसले धर्म, जातीयता, देवासुर जस्ता अन्ध परम्पराका सहायताले कसरी शासक वर्गले शासित वर्गमाथि अन्याय गर्दो रहेछ भन्ने कुरा थाहा पायो। धर्मलाई कसरी अफिमका रूपमा प्रयोग गरी लट्ठ्याएर लुटको परम्परा कायम गरिएको थियो भन्ने पनि बुझ्यो उसले। यसका साथै शोषक वर्गले आफूलाई देवता घोषणा गरी अन्याय, विभेद, शोषण र दमनका विरुद्ध आवाज उठाउनेहरूलाई पौराणिक शासकहरूले असुरको संज्ञा दिए निर्मम रूपमा हत्या गर्ने गरेको यथार्थ थाहा पाएपछि ऊ कथित धार्मिक अन्धता र देवत्वको विरोधी बन्न पुग्यो। त्यसपछि उसले आफ्ना बाबुले भन्ने गरेको पूर्वजन्मको फललाई मिथ्या भन्ने घोषणा गर्यो। तिनीहरूलाई शासक वर्गले शोषणको साधन बनाएको भनी त्यसका विरुद्ध लड्ने विचार गर्यो। पुलिकको जीवनमा आएको परिवर्तनको प्रमुख कारण उसले पढेका किताबहरू नै थिए, जसबाट यदि उचित समयमा उचित पुस्तक अध्ययन गर्न पाएमा त्यसले मान्छेको जीवनमा ठूलो परिवर्तन गराउन सक्छ भन्ने बुझ्न सकिन्छ। पुलिकले देवताहरूले असुरहरूको वध गर्नका लागि रचिएको भ्रम जाल्ने देवासुर संग्राम हो भन्ने निष्कर्ष पनि निकाल्यो। पुलिकले स्वाध्ययनका साथै सिर्जनामा समेत आफ्नो उपस्थिति देखाउन थाल्यो। उसले विद्यालयमा आयोजना गरिने अतिरिक्त क्रियाकलापमा भाग लिन थाल्यो। शुक्रबार आयोजना गरेको खुल्ला कविता प्रतियोगितामा पहिलोचोटि कविता वाचन गर्दै उसले भन्यो, सबथोक बेच्दा बेच्दै, सबथोक बेच्दा बेच्दै, ए आफ्नै लिलाम बडा बडमा भाग लिनेहरू, मांसल भोगमा मदहोस हुनेहरू, तिम्रो मानव बस्ती विमानवीकृत भएको के तिमीलाई थाहा छ? अरूलाई चपाउँछु भन्दा भन्दै आफ्नै अनुहार चपाइएकाहरू, तिम्रो विलासी मोहिनीको कुनै सीमा छ भने चन्द्रमामा महल ठड्याउने सपना त्यागिदेऊ, महासागरमा खराउ टेकेर स्वर्गको यात्रा गर्ने मूर्ख हरकत त्यागिदेऊ, किनकि यहाँ तिम्रो धरती खाली हुँदैछ। मृग मरिचिका पछि लाग्दा लाग्दै आफ्नै छायाले लखिटिएको तिमीले पत्तो पाएनौ, मरुभूमिको तिर्खा लिएर कति यात्रा गर्छौ, तिम्रो प्यास मेटाउने मायावी तलाउ तिम्रै आँगन छेउमै छ, जहाँ तिमी सिसिफसले जस्तै मन अघाउन्जेल प्यास मेटाउन सक्छौ, तर होसियार तिमी ऊ जस्तै आफ्नो अनुहार देखेर त्यसलाई अङ्कमाल नगर्नु, कारण तिम्रो विनाशको एकमात्र सर्जक स्वयं तिमी हौ। पैसाले सब थोक किन्न सकिन्छ भन्नेहरू, तिम्रो किनबेचको कुनै सीमा छ भने, पैसाले सब थोक किन्न सकिन्छ भन्नेहरू, तिम्रो किनबेचको कुनै सीमा छ भने आफ्नै चेली बेटीका अङ्ग प्रत्यङ्गको मोल तोक्न बन्द गर, मानव आत्मा र शरीरको लिलामी बन्द गर, नत्र सब थोक बेच्दा बेच्दै एक दिन तिमीले स्वयंलाई मात्र होइन आफ्नै आमालाई बेच्नेछौ कौडीको मोलमा बगरेका हातमा, आफ्नै आमालाई बेच्नेछौ कौडीको मोलमा बगरेका हातमा। उपस्थित विद्यार्थी र गाउँलेहरूले उसको कविता सुनेपछि परर ताली बजाए। एकछिनपछि उद्घोषकले पुलिकको कविता प्रथम भएको घोषणा गरे। पुलिकको खुसीले भुइँमा खुट्टो रहेन। ढकाल सरको निरन्तरको लगानी एवं आफ्नो कडा मिहिनेतका कारण पुलिक वार्षिक परीक्षामा सर्वोत्कृष्ट भए कक्षा दसमा उक्लियो। ऊ पढाइका साथ साथै ज्ञान विज्ञान र दर्शनका विषयमा पनि विशेष रुचि राख्थ्यो। ढकाल सरले उसलाई म्याक्सिम गोर्कीद्वारा लिखित विश्व प्रसिद्ध प्रगतिवादी उपन्यास आमा पढ्न दिए। पुलिकले यस उपन्यासलाई दिनरात पढेर सिद्ध्यायो। यसबाट उसलाई ठूलो आत्मज्ञान प्राप्त भयो। उसलाई पौराणिक पात्र आदम र इभले निषेधित फल खाएपछि सत्य पत्ता लगाएर प्रकाश देखे जस्तै अन्धकारबाट प्रकाशतिर गएको महसुस भयो। उसलाई दासताको स्वर्ग भएको द गार्डन अफ एडनका सट्टामा आफैले खोजेको र बनाएको मर्त्यलोक उचित लाग्यो। आमाबाटै उसले मान्छेले साहस गरेमा कसरी संसारलाई बदल्न सकिँदो रहेछ भन्ने कुराको बोध गर्यो। वास्तवमा आमा साँच्चै कि आमा थिए जसले पुलिकलाई उसको वास्तविक संसार चिन्न मद्दत गरे। पुलिकले एकपछि अर्को पुस्तक पढ्दै गयो। यसै क्रममा प्रजातान्त्रिक आन्दोलनका अगुवा एवं प्रसिद्ध नेपाली आख्यानकार विश्वेश्वर प्रसाद कोइरालाद्वारा लिखित जेल जर्नल आत्मवृत्तान्त पढेपछि उसले नेपालमा स्वतन्त्रताका निम्ति गरिएका सङ्घर्षहरूको पहेलीलाई पर्गिल्ने अवसर पनि पायो। उसले पञ्चायती काल रात्रिको छायामा नेपाली समाज कसरी रुमलिएको थियो र स्वतन्त्रताका पक्षधरहरूलाई दरबारिया सामन्तहरूले कसरी काल कोठरीमा राखिए, तिनीहरूका आवाजलाई बन्द गर्ने असफल प्रयास गर्दथे भन्ने यथार्थको जानकारी पनि उसले यही किताबबाट पायो। यसरी विभिन्न पुस्तक पढ्नुका साथै ढकाल सर, दारीवाल र आफ्नो अनुभवबाट आर्जन गरेको ज्ञान र विवेकबाट उसको मनमा कथित स्थापित मूल्य र मान्यताप्रति तीव्र घृणाभाव उत्पन्न गरायो। यसले उसको मनमा विकृति, विसङ्गति र शोषण, विभेद, अन्याय, अभाव जस्ता सामाजिक फोहोर मैलालाई पखाल्ने उत्कट चाहना पैदा गरायो। उसले जीवन र जगतलाई हेर्ने नयाँ दृष्टिकोण निर्माण गर्दै गयो। पुलिकले विविध तनाव, अभाव र प्रतिकूलताका बावजुद प्रथम श्रेणीमा एसएलसी पास गर्यो। छोरो पास भएको खबर सुनेपछि कलावती उसलाई अँगालो हालेर डाँको छोडेर उइन्। उनको रुवाईमा खुसीको वर्षा बर्सेको थियो। उनलाई अब पुलिकले आफूलाई दुःखको सागरबाट मुक्त गराउनेछ भन्ने विश्वास पलायो। पुलिकलाई एसएलसी पास गरेपछि उच्च शिक्षा हासिल गर्ने भन्ने समस्याले पिरोल्न थाल्यो। उसलाई सहयोग गर्ने कोही आफन्त थिएनन्। यद्यपि उसलाई एसएलसी पास गराउन ढकाल सरले ठूलो योगदान दिएका थिए, उसले फेरि पनि ढकाल सरसँग सल्लाह गर्ने निधो गर्यो। प्रियजन पुलिक एउटा स्वप्न द्रष्टा हो। त्यस्तै गरी रामप्रसाद जो पुलिकका पिता हुन् उनी पनि एकजना स्वप्न द्रष्टा हुन्। आफ्नो छोरामा आफ्नो सपना फुलेको देख्न चाहने रामप्रसाद जस्तै बाबुआमाहरू हाम्रो नेपाली समाजमा यत्र तत्र सर्वत्र छन्। यसो भनौँ, नेपाल आमाको पनि यस्तै सपना छ आफ्ना सन्तानबाट नेपालको उन्नति भएको, यो देशको प्रगति भएको देख्न चाहने नेपाल आमाको पनि भावना छ, कल्पना छ र सपना छ। प्रियजन, यस्तै सपना, कल्पना र भावनाको दस्तावेजका रूपमा पुलिक उपन्यास आएको छ। उपन्यासकार नवराज ढकालको उपन्यास पुलिकलाई आजदेखि हामीले शब्द शिविरमा वाचन आरम्भ गरेका छौँ। आज मैले पुलिक उपन्यासको पहिलो खण्ड वाचन गरेर तपाईँलाई सुनाएको छु। स्वप्न द्रष्टा रामप्रसाद, स्वप्न द्रष्टा। प्रियजन, पुलिकले एसएलसी पास त गर्यो तर पढ्न पाउला कि नपाउला, उसको बाबुको गरिबीले गर्दा उसलाई उच्च शिक्षा हासिल गर्नका लागि के कस्ता बाधा अडचनहरू आउलान्, अथवा पढ्न पायो भने पनि के कस्ता सङ्घर्षहरू पुलिकले गर्नु पर्ला, त्यस विषयमा पक्कै पनि पुलिक उपन्यासले यहाँको जिज्ञासा मेटाउनेछ। जसका लागि तपाईँले आगामी बिहिबार राति सभा 9 बजेदेखि प्रसारण हुने कार्यक्रम शब्द शिविरमा पुलिक वाचनको नियमित श्रृङ्खला सुन्नुपर्ने हुन्छ। प्रियजन, तपाईँको स्वच्छ प्रतिक्रिया र सुझावको अपेक्षा हामीले गरेका छौँ। आफ्नो मोबाइलको म्यासेज बक्समा गएर RBFM टाइप गर्नुहोस्, एक स्पेस दिएर रूपिन्द्र टाइप गर्नुहोस्, RUPINDRA। रूपिन्द्र टाइप गरिसकेपछि फेरि पनि एक स्पेस दिनुहोस् र आफ्ना कुराहरू लेखेर सुझाव प्रतिक्रिया वा शब्द शिविर मार्फत श्रवण गर्न चाहनु भएको कृति र कृतिकारको नाम लेखेर 2426 सम्प्रेषण गर्न सक्नुहुन्छ अथवा आजदेखि वाचन गर्न थालिएको उपन्यास पुलिकका उपन्यासकार नवराज ढकालप्रति पुलिकप्रति कुनै जिज्ञासा छन् सुझाव छन् अथवा गुनासाहरू छन् भने पनि लेखेर पठाउन सक्नुहुन्छ तिनलाई यथाशक्य हामी स्वयं उपन्यासकार नवराज ढकालकै मुखारविन्दबाट समाधान गर्ने प्रयत्न गर्नेछौ प्रियजन यतिन्जेल सुनेर साथ दिनुभयो तपाईँप्रति विशेष आभार व्यक्त गर्छु आगामी शुक्रबार अर्थात् भोलि राति सभा 9 बजे कार्यक्रम सिर्जना मञ्चमा र आगामी बिहिबार राति सभा 9 बजे कार्यक्रम शब्द शिविरमा उपन्यासकार नवराज ढकालको उपन्यास पुलिक वाचनसँगै उपस्थित हुनका लागि यो शिविरबाट म रूपिन्द्र प्रभावी यहीँनिर छुट्टिन्छु नमस्ते शुभरात्री।